أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، بارك الخلائق أجمعين، والصلاة والسلام على جميع الأنبياء والمرسلين، سيما من سمي في الآفاق بأحمد وفي الأرض بأبي القاسم محمد. صلاة والسلام على جميع الأنبياء والأوصياء والشهداء والصديقين، والصلاة والسلام على أولادهم أجمعين، ولعنة الدائمة على أعدائهم أجمعين من يوم عداوتهم إلى قيام يوم الدين. قال الله تبارك وتعالى في كتابه المجيد وهو أصدق القائلين وقوله الحق: بسم الله الرحمن الرحيم. أطيعوا الله وأطيعوا الرسول وأولي الأمر منكم، أشهد أنك كنت نورا في الأصلاب الشامخة والأرحام المطهرة، ولم تنجسك الجاهلية بأنجاسها، ولم تلبسك من مدلهمات صيامها. اللہ تبارک و تعالیٰ اس عظیم عبادت کو، اس مجلس میں آمد کو، ذکر حسین میں شرکت کو، آپ کے اشکوں کو، آپ کے محسوسات کو، آپ کی کیفیات کو اپنی بارگاہ ہے عظمیٰ میں قبول فرمائے، اور آپ کی یہ آمد بارگاہ ہے فاطمۃ الزہرا سلام اللہ علیہا میں شرف قبولیت پائے، ایک دفعہ پھر سوال کیجیے. چونکہ واجل فرج ان کا مطلب کیا ہے؟ مطلب یہ ہے کہ خدا اللہ میں اب بھی جس زمانے میں ہوں، پل پل گن رہا ہوں تاکہ تیرا وہ خزانہ جو میری آنکھوں سے پوشیدہ ہے لیکن اس کے ہاتھ میں تمام کائنات کی تقدیر تو نے رکھ دی ہے، جس کی آمد پر عالم بشریت کی تقدیر کے سارے بند دروازے کھلنے والے ہیں، اس کو ذرا جلدی بھیج دے. تو جب آپ یہ دعا کرتے ہیں تو گویا حقیقی معنوں میں اپنے منتظر ہونے کا اعلان بھی کرتے ہیں. صلوات مجیبہ بولو اللہ علی طالب علیہ السلام کے بارے میں تاریخ کو پیش نظر رکھتے ہوئے گفتگو کا آغاز کر رہے ہیں. جب ہم تاریخ امامت کو سمجھنا چاہتے ہیں تو ضروری ہے کہ خود امیر المومنین کی تاریخ کو پہلے سمجھیں. اس کے لیے ضروری ہے کہ ہم یہ سمجھ سکیں کہ امیر المومنین جس آغوش میں اور جس ماحول میں پلے بڑے وہ ماحول کیسا ماحول ہے, اور کیا جن سلسلوں سے ان کی آمد ہوئی ہے کیا وہ اسی طرح کے سلسلے ہیں جس طرح کے سلسلے باقیوں کے تھے, یا پھر مختلف ایک سلسلہ ہے. چونکہ آج کے دور میں جب ہم امیر المومنین کی بات کرتے ہیں تو ایک شیعہ ہونے کی حیثیت سے ایک شیعہ ظاہر ہے اپنے عقائد کی روشنی میں امیر المومنین کو کسی اور طرح سے دیکھتا ہے, لیکن جب ایک عام مسلمان دیکھتا ہے تو اسی طرح سے دیکھتا ہے جس طرح سے باقی اصحاب ہیں, اور یہ ظلم عظیم ہے امیر المومنین پر. امیر المومنین کہاں اور باقی لوگ کہاں, جن نسبت خاک را با عالم پاک. آسمان اور زمین کے درمیان جو فرق ہے اس فرق سے بڑا فرق علی اور غیر علی ہے. اس اعتبار سے علی کو سمجھنے کی ضرورت ہے, لیکن ہمیں یہ معلوم ہے کہ ہم علی کو اس طرح نہیں سمجھ سکتے جس طرح وہ ہیں, اس لیے کہ علی ہماری فہم اور ہماری سوچ سے بالا تر ہے اور بہت بالا. پھر ہم کیا کریں, ہم کم از کم اتنا تو سمجھیں جتنا ہمارا برتن ہے اور ہمارا ذرہ ہے. اگر اس طرح نہیں سمجھ سکتے جس طرح سے علی ہیں تو ہم اتنا ضرور سمجھیں جتنا ہمیں اللہ نے کیپیسٹی دیا ہے اور ذریعہ دیا ہے. کم از کم اس برتن کو ہم معرفت علی سے ضرور بھریں. کل میں علی کے والد گرامی حضرت ابو طالب کے حوالے سے چند جملے عرض کر چکا ہوں. ہمارا المیہ یہ ہے کہ تاریخ اسلام میں نبی کی آنکھیں بند ہوتے ہی اہل البیت کو اسلامی معاشرے سے کاٹنے کی شعوری جو کوشش ہوئی, شعوری کوشش ہوئی, اس شعوری کوشش کا نتیجہ یہ ہے کہ رفتہ رفتہ روز و شب کے گزرنے کے ساتھ ساتھ اس معاشرے کو فیض اہل البیت سے محروم سے محروم تر کیا جاتا رہا. اس کا نتیجہ کیا ہے, صرف 50 سال نبی کریم کے بعد, صرف 50 سال. ایک سب ہجری میں کربلا کا واقعہ پیش آیا, اور اگر آپ نبی کی رحلت کے بعد دیکھیں تو 50 سال مشکل سے بنتے ہوتے ہیں, لیکن ان 50 سالوں میں وہ معاشرہ جو معرفت کی ان اعلیٰ ترین بلندیوں پر پہنچ چکا تھا اتنا گر گیا کہ اب اس معاشرے کو حیوانوں کے معاشرے سے آپ کمپیریزن کریں, حیوان ان انسان اور مسلمانوں سے بہتر لگتے ہیں. تاریخ یہی کہتی ہے. وہ کون سے عوامل ہیں, وہ کون سی وجوہات ہیں جن کی بنیاد پر وہ اعلیٰ ترین معاشرہ اس حد تک ارزل ادنا پس اور حقیر ہو گئے؟ اس کے لیے پھر ہمیں تاریخ کو بدلنا پڑتا ہے, تاریخ کو سمجھنا پڑتا ہے. لہذا اس گفتگو کے سلسلے کو تاریخ امامت کا میں نے عنوان دیا ہے. اسی وجہ سے اس اعتبار سے ہمیں سمجھنے کی ضرورت ہے کہ وہ کون سے عوامل ہیں جن کی بنیاد پر اہل بیت کو لوگوں سے چھیننے کی جو کوشش کی گئی اس کوشش میں بت پرستی کا سہارا نہیں لیا گیا, بت پرستی کا سہارا نہیں لیا گیا. سہارا کس کا لیا گیا؟ حدیث کا. سہارا کس کا لیا گیا؟ صحابیت کا. سہارا کس کا لیا گیا؟ اسلام کا. اسلام کے نام پر, خلافت اسلامیہ کے نام پر, حدیث کے نام پر روح کو اس پیکر اور بدن سے نکال لیا گیا. اور یہ یاد رکھیے جس بدن سے روح نکل جائے وہ بدن کی روح کی خوراک تو بنتا ہے, اس کے علاوہ بھی کوئی حیثیت اور قدر و قیمت باقی نہیں رہتی. انسان بھی ایسا ہی ہے, मकातिबे फिक्र भी ऐसे ही हैं, किताबें भी ऐसे ही हैं, आदम पूरे का पूरा ऐसे है, रूह निकाल दे, बाकी जो बदन है वो बदन किसी काम का नहीं है। अब देखिए इसलिए आवाज कहां से हुआ, चूंकि अली को छोटा कर साबित करना है, अली को बाकियों के बराबर साबित करना है, अली को ऐसे साबित करना है जैसे उनमें कोई इम्तियाजी पहलू था ही नहीं, अली को ऐसे दिखाना है कि गोया दूसरे अली से अफजल थे, अली से बेहतर थे। जो सिस्टम बन चुका था उस सिस्टम के मुताबिक लोगों के अकायद बनाने हैं। इसलिए अगर अली की फजीलत आए तो उस अली की फजीलत को छुपाना जरूरी है, अली की फजीलत को न सिर्फ छुपाना जरूरी है, जहां आप छुपा ना सके, कुछ चीजें ऐसी होती हैं जिसको आप छुपा नहीं सकते। अब आप सूरज को छुपाकर ये नहीं कह सकते कि रात है, आप सूरज को कहां लेके जाएंगे, और लोगों की आंखें हैं वो देखती हैं, तो फिर वहां पर क्या करेंगे। लिहाजा कुछ मकाम ऐसे हैं जहां पर आप उन फजीलतों को छुपा नहीं सकते, जहां पर छुपा नहीं सकते वहां पर क्या करेंगे, दूसरों को लाकर उन्हीं फजीलतों में शरीक करेंगे और बराबर करेंगे, उन्हीं फजीलतों में दूसरों को शरीक करेंगे। फिर जो छोटे लोग हैं उनको बड़ा करने के लिए चीजें तराशेंगे, बनाएंगे और लोगों के जहनों में डालना शुरू कर देंगे। हर तरह का हथकंडा इस्तेमाल हुआ। लिहाजा जब हम अमीर मोमिनीन की तारीख पढ़ना चाहते हैं तो देखते हैं कि आगाज कहां से हुआ, हजरत अबू तालिब से। यही अली की दुश्मनी अबू तालिब को काफिर करार देने का बाइस बनी, अली की दुश्मनी। किसी शायर ने बड़ा खूबसूरत शेर कहा जो उस तारीखी पसे मंजर की मुकम्मल अक्कासी करती है, सिर्फ नाम बदल दिया। उसने कहा एक अली की दुश्मनी क्या क्या कयामत भा गई, बद्र की हद भड़ते भड़ते करबला तक आ गई। और ये हकीकत है, वो जो अली की दुश्मनी है वही बारिश बनी के हजरत अबू तालिब को आप काफिर करार दें, वही बारिश बनी नबी के अजदाद को भी आप काफिर करार दें, क्योंकि आपने जब अबू तालिब को काफिर करार दिया तो फिर नबी के अजदाद को आप मुसलमान कह नहीं सकते थे। क्यों? ताकि फजीलतों को छीन सके। मुझे ताज्जुब होता है बाद अवकात बाद अपने मुसलमान भाइयों अहले फिक्र अहले इल्म पर, सब ये कहते हैं, सब ये कहते हैं कि ये जो अइम्मे अरबा हैं, इमाम अबू हनीफा, इमाम शाफी, इमाम मालिक, इमाम अहमद इब्न हंबल, जो फिक्र के चार इमाम हैं, बिलउमूम ये इमाम सादिक अलैहिस्सलाम के बराह रास्त और बिलवास्ता शामिल हैं। सब कहते हैं और कबूल भी करते हैं, कहते हैं हाँ इन्होंने जो कुछ सीखा वो इमाम सादिक अलैहिस्सलाम से सीखा, बिल्कुल ठीक है, कबूल है। जब उनसे सीखा तो ये क्यों नहीं सीखा कि इमाम सादिक अलैहिस्सलाम ये फरमाते हैं कि जिसने अबू तालिब के ईमान पर शक किया वो आहिस्ता 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 गुमराह होते होते एक दिन उस गड़े में गिरेगा जिसके बाद वो जहन्नम में जाकर सर उठाएगा, जन्नत कभी जा नहीं सकता। जब आप अबू तालिब को काफिर करार देने के लिए पूरा जोर लगाएंगे तो अली का बोझ खुद बहुत जन्म लेता रहेगा, पलता रहेगा, और जिस दिल में अली का बोझ पलेगा वो दिल कभी जन्नत नहीं जा सकता। ये इमाम रज़ा अलैहिस्सलाम की हदीस है, खुद नबी करीम से हदीस है, खुद नबी करीम से, अमीरुल मोमिनीन से हदीस है। किसी ने कहा या अमीरुल मोमिनीन, हमने सुना है कि आपके वालिदे गिरामी की शान अकदस में बाज़ लोग तोहीन करते हैं आपको जिंच करने के लिए, और कहते हैं कि वो तो जहन्नम में है, वो तो अजीब जुमला फरमाया, फरमाया कि ये कैसे हो सकता है जिसका बेटा असीम उल नार वल जन्ना हो उसका बाप जहन्नम में हो,
जो जन्नत और जहन्नम को तकसीम कर रहा हो। अलीयुन हुब्बुहू जन्ना,
अली वो है जिसकी मोहब्बत जन्नत की चाबी है।
अलीयुन हुब्बुहू जन्ना, अली की मोहब्बत जन्नत की चाबी है।
अलीयुन हुब्बुहू जन्ना असीमुन नार वल जन्ना,
इसलिए कि अली वो है जो जहन्नम और जन्नत का तकसीम करने वाला है और मालिक है, जिसको चाहे जहन्नम भेज दे और जिसको चाहे जन्नत भेज दे।
वसीयुल मुस्तफा हक्कन, इमामुल इंस वल जिन्ना,
वो शख्स जो मुस्तफा का वसी है, सिर्फ इंसानों का इमाम नहीं है बल्कि इंसानों के साथ जिन्नात का भी इमाम है।
वसीयुल मुस्तफा हक्कन इमामुल इंस वल जिन्ना। तो अमीर उल्मोमिनीन ने फरमाया कि जो बेटा खुद कसीमुन नार बल जन्ना है उसका बाप जहन्नम में होगा।
फिर जरा गौर कीजिएगा, ये फिक्र की कोताही है। मैंने एक जुमला कल अर्ज किया था कि नजासत से पाक है तो पाकीज़गी और जन्म नहीं लेती है। पाक बर्तन में पाकीय जन्म ले सकती है, पाक बर्तन में नजासत भी आप डाल सकते हैं, लेकिन नजिस बर्तन में पाक चीज डालना चाहे तो उससे पहले जरूरी है कि नजिस को पाक करें। नजिस को पाक किए बगैर पाक चीज आप डाल नहीं सकते।
आप सब इमाम हुसैन अलैहिस्सलाम की ज़ियारत पढ़ते हैं, पढ़ते हैं या नहीं पढ़ते, कभी तजुर्बे के साथ भी पढ़ा करें, कभी गौर करके भी पढ़ा करें।
ज़ियारत जामिया कितने लोगों ने पढ़ी है, जरा हाथ उठाएं। ज़ियारत जामिया कितने लोगों ने पढ़ी है, जिसने पढ़ी है वो हाथ उठाएं। ज़ियारत जामिया कबीरा कितने लोगों ने पढ़ी है।
वैसे मुझे कुछ कहना तो नहीं चाहिए लेकिन शर्म आ रही है, वो ज़ियारत जो अइम्मे हुदा अलैहिस्सलाम के मकाम का तआरुफ है, पर एक मासूम इमाम यानी इमाम हादी अलैहिस्सलाम की ज़बान मुबारक से सादर हुई है, और वो ज़ियारत वो है जो हर इमाम अमीरुल मोमिनीन की बारगाह में जब जाता था तो उस ज़ियारत के जरिए से ज़ियारत करता था, और अइम्मा के मकाम को बयान करने के हवाले से वो मफाहीम, वो आला तरीन मफाहीम जिनका कोई फर्द बशर तसव्वुर नहीं कर सकता, ज़ियारत जामिया में है। और अली का शिया उस ज़ियारत जामिया से भी ना आगा और ना आशना है। अफसोस का मकाम क्या है, कैसे शिया है कि हमने अली की और आले अली की ज़ियारत जामिया को भी नहीं पढ़ा। जाकर जरा पढ़िएगा और गौर कीजिएगा और तर्जमे के साथ पढ़िएगा और देखिएगा कि उस ज़ियारत में हम जब आइम्मा के मकाम को समझना चाहते हैं तो मासूम की ज़बान से हम तक कौन सा पैगाम पहुंचाया गया और हमें कैसा तसव्वुर दिया गया है आइम्मा हुदा हिदायत के इन अजीम मीनारों के बारे में। बहुत अजीम ज़ियारत, बहुत अजीम ज़ियारत। मैं अख़लाक़ियात की किताबों में जब पढ़ता हूं तो इमाम असर अलैहिस्सलाम की जिन लोगों से मुलाकातें होती रही, जिन लोगों से इमाम ज़मा की मुलाकातें होती रही, उन लोगों से जो वसीयतें इमाम ज़मा की हैं कि तुम्हें क्या करना चाहिए, उनमें तीन चीज़ों की सिफारिश और वसीयत बार बार नजर आती है। बार बार का तीन चीजों को तर्क न करो। कौन सी तीन चीजें,
سب سے پہلے زیارت جامعہ کبیرہ.
تو اگر تمہارے موہے بہو تو زیارت جامعہ کو ترک نہ کرو, ضرور پڑھو, روز پڑھو, غور کر کے پڑھو.
دوسرا
زیارت عاشورا, اسرار آل محمد,
اس کو ضرور پڑھو, ترجمے کے ساتھ پڑھو, غور کر کے پڑھو.
اور تیسری چیز زیارت امین اللہ, زیارت امین اللہ. یہ تین زیارتیں نوٹ کیجیے گا, یہ اپنی روٹین کی زندگی کا حصہ بنا لیں, لیکن صرف رسم کے طور پر نہیں, غور کر کے اپنے دل کو ان زیارت کے الفاظ کے حوالے کر کے آپ دیکھیے آپ کی دنیا میں, آپ کی روح میں, آپ کے باطن میں, آپ کے گھر میں, آپ کی اس انوائرمنٹ میں تبدیلی نہ آئے تو آئیے میرا غریب آپ کو.
اتنی مؤثر زیارہ.
کبھی کبھی مجھے بڑی حیرت ہوتی ہے کہ ائمہ اطہار نے ہمارے ہاتھوں میں ہیرے دیے ہیں اور ہم ان ہیروں سے وہ کام لیتے ہیں جو پانڈو اور کینچو سے بچے کام لیتے ہیں. بچے جو کھیلتے ہیں کانچ کے چھوٹے چھوٹے ٹکڑے, وہ کھیل ہیں. ہم نے ائمہ کی دی ہوئی اتنی عظیم دولت کے ساتھ وہی شروع کیا ہوا ہے, اہمیت نہیں دیتے. پڑھ کے دیکھ لیں اور اپنی زندگی کا حصہ بنا کر دیکھ لیں. زیارت کا ایک جملہ یہ ہے, اشہد انک, میں گواہی دیتا ہوں.
آپ سب کے کان میری طرف ہونے چاہیے اور توجہ دیجیے گا, میں مختصر تھوڑی سی وضاحت کر لوں آپ کو اندازہ ہو. اشہد انک, میں گواہی دیتا ہوں کہ آپ کیا ہیں,
اللہ تبارک و تعالی نے آپ کو ان سلبوں میں,
سلب کہتے ہیں کمر کو,
سلب کہتے ہیں کمر کو,
اس کمر یا ان کمروں میں, سلبوں میں قرار دیا. اشہد انک فل اسلاب الشامخہ, جو عظیم ترین کمر تھے, عظیم ترین. والارحام المطہرہ, اور ان پاکیزہ ترین رحموں میں قرار دیا جن سے زیادہ پاکیزہ رحموں کا تصور ممکن نہیں تھا.
اس کے بارے میں ائمہ اطہار کے حوالے سے یہ جو ہستیاں ہیں اس طرح سے سلب بسلب, رحم برحم,
سٹیپ بائی سٹیپ جب منتقل ہوتے ہوئے آئے ہیں انوار کی شکل میں, تو ان پاکیزہ ترین اسلاب کے ذریعے سے اگلے سلب تک منتقل ہوتے آئے ہیں, اگلی رحموں تک منتقل ہوتے آئے ہیں.
اللہ تبارک و تعالیٰ نے نظام ایسا بنایا ہے, اشہد انک کنت فی الاسلاب الشامخہ والارحام المطہرہ ولم تنجسک الجاہلیت بانجاسہا.
یہ جو جاہلیت ہے, جاہلیت کیا ہے؟ کفر. جاہلیت کیا ہے؟ شرک. جاہلیت کیا ہے؟ اللہ کی دشمنی. جاہلیت کیا ہے؟ اللہ کے مقابلے میں کھڑے ہونا. ولم تنجسک الجاہلیت بانجاسہا, یہ جاہلیت کسی بھی شکل میں اور کسی بھی دور میں آپ کی ان ذوات مقدسہ کو چھو کر بھی نہیں گزری.
ولم تنجسک الجاہلیت بانجاسہا ولم تلبسک من مدلہمات ثیابہا,
جہالت نے جہالت کے کپڑوں میں کبھی بھی آپ کو چھپایا نہیں, اور آپ جہالت کے کپڑوں اور لباس میں کبھی بھی نہیں آئے, ہمیشہ آپ نور میں رہے اور نور کی کیفیت میں منتقل ہوتے رہے.
جب ہم
آباء انبیاء, آباء اولیاء اور ائمہ کے آباء کی طرف دیکھتے ہیں تو وہ اس طرح کی ذاتیں نظر آتی ہیں, اس طرح کی ذاتیں. اس لیے آپ دیکھتے ہیں کہ جب حضرت ابو طالب علیہ السلام نے نبی کریم کا نکاح پڑھا ہے تو نکاح کے موقع پر بھری محفل میں, چونکہ سردار قریش ہے,
بھری محفل میں خطبہ حضرت ابو طالب دیتے ہیں, اور خطبہ دینے کے بعد کہتے ہیں کہ میں اپنے اس بھتیجے کا
آغاز کرتے ہیں بسم اللہ سے,
بسم اللہ پڑھنے کے بعد، اللہ کی حمد و ثنا کے بعد فرماتے ہیں کہ میں اپنے اس بیٹے اور اس بھتیجے کا نکاح کر رہا ہوں جس جیسا کائنات میں کبھی پیدا نہیں ہوا، جس کا کوئی ہمسر نہیں ہے۔ کون؟ حضرت ابو طالب۔ اور شرم نہیں آتی اس ابو طالب جیسی ہستی کو کفر کا الزام دیتے ہوئے؟ وجہ علی سے بغض اور علی کی دشمنی۔ اس لیے آپ ائمہ اطہار کی زندگی میں دیکھیں، وہ کہتے ہیں لا یقاس بنا البشر، ہمارا کوئی موازنہ کسی فرد بشر سے ممکن نہیں ہے۔ یہ کون کہتا ہے؟ امام صادق علیہ السلام 150 سال کے بعد۔ لیکن 150 سال پہلے حضرت ابو طالب یہی جملہ نبی کریم کے نکاح کے موقع پر فرماتے ہیں، اور فرماتے ہیں کہ میرا بھتیجا وہ ہے جو لا یقاس بحل احد، جس کا کسی فرد بشر سے کوئی مقابلہ نہیں ہے۔ بہت ہی خاندانی شرافت ہے، وہ خاندانی شرافت جس کی گواہی قرآن دیتا ہے، جس کی گواہی اللہ دیتا ہے۔ سب آتے ہیں محمد والے محمد، ذرا آگے بڑھیے۔ ماں کون ہے؟ فاطمہ بنت اسد۔ جب یہی فاطمہ بنت اسد موحد ہے، خدا پرست ہے، کسی بت کے سامنے جا سکتی تھی، لیکن خانہ کعبہ کے سامنے آ کے کعبے کی طرف رک کر کے اللہ کی بارگاہ میں ہاتھ اٹھا کر دعا مانگتی ہے، بارگاہ جو بچہ میرے شکم میں ہے اس کی دنیا میں آمد کو آسان کر دے اور ہمیں اپنے نور کے حالے میں لے لے۔ اللہ کی کبریائی کا اعلان کرنے کے بعد، اور دنیا کی تاریخ متفق ہے اس بات پر کہ کعبے کے اس کونے کا کونا جو ہے وہ شک ہو جاتا ہے، آپ تشریف لے جاتی ہیں اندر۔ کسی بت نے نہیں کیا، یہ کسی ابو جہل نے نہیں کیا، یہ اللہ نے کیا ہے۔ اور پھر تاریخ کہتی ہے کہ 3 دن ماں اور بچہ دونوں خانے کعبہ کے اندر رہے، دیوار بند ہوئی، کسی نے دروازہ نہیں کھولا، کسی نے تالا نہیں لگایا، نہ دروازہ کھولا نہ تالا لگایا، جیسے تھا ویسے ہے۔ یہ دیوار شپ ہوئی، دروازہ بنا، اندر گئی، دروازہ بند ہوا، 3 دن اندر رہے۔ اب ان 3 دنوں میں اس بچے کو کس نے غذا کھلائی اور ماں کو کس نے سنبھالا؟ ماں کو کس نے سنبھالا؟ آپ کے گھروں میں مائیں، بہنیں، بیٹیاں موجود ہیں، جب ولادت ہوتی ہے تو 4 4 آیائیں، 5 5 نرسیں صبح سے شام تک اس کا دیکھ، اس کی دیکھ بھال، خیال، کھانا، شوربہ، فلاں، یہ کھلاؤ، یہ نہ کھلاؤ۔ خانہ کعبہ کے اس بند کمرے کے اندر کوئی فرد بشر نہیں ہے، اور وہاں پر دروازہ اللہ کھولتا ہے، روزی اللہ پہنچاتا ہے۔ اور پھر عجیب ہے وہ مقام جو تمام موحدین کے لیے قبلگاہ ہے، وہ علی کی پیدائش کی جگہ بن جاتی ہے۔ جل فرجا علی اپنی زندگی کے ہر مرحلے میں اعجاز ہے، معجزہ ہے، ہر مرحلے میں۔ تو صرف اس لیے نہیں ہے کہ ہم شیعہ ہیں اس لیے یہ بات کر رہے ہیں، نہیں، تاریخ پڑھیے۔ جب کوئی شخص غیر جانبداری کے ساتھ تاریخ پڑھتا ہے اور ان نشیب و فراز کو دیکھتا ہے تو آنکھ بند کر کے ایمان لے آتا ہے کہ یہ فرد باقی تمام افراد بشر سے یکسر مختلف ایسا انسان ہے جو خاص ہے اور اللہ کا خاص نمائندہ اور بندہ ہے۔ صرف شوری بات نہیں ہے، صرف علی کو پہچاننے کے لیے دل کا پاکیزہ ہونا ضروری ہے۔ دل اگر آلودہ ہو تو پھر آپ پہچان نہیں سکتے، پھر اللہ کو نہیں پہچان سکتے۔ جب یہی خاتون جو مادر علی ہیں، निकलना चाहती है दोबारा वही दीवार शिकोती है ये खातून बारह में। आप जरा अंदाज़ है, 3 दिन घर से ये खातून निकली है, खाने काबा के अंदर गई है, हजरते अब्दुल मुत्तलिब हो या हजरत अबू तालिब हो या नबी करीम हो या बाकी तमाम खानदान के अफराद, सबको इंतजार है कि कब फातिमा बिनत असद बाहर आती है। दरवाजा खोल कर कोई अंदर नहीं जाता, क्यों? वो कहते हैं उनको पता है कि ये अल्लाह के असरार हैं, और जब वो बाहर आती हैं सब इस्तकबाल के लिए आगे जाते हैं, तो देखते हैं कि ये जो नौमौलूद है ये अपनी आंखें नहीं खोल रहा, आंखें बंद है। माँ कहती है, ए अल्लाह के रसूल, इस बच्चे ने अब तक आंखें नहीं खोली। अल्लाह के रसूल आगे बढ़ते हैं, इस बच्चे को अपनी आगोश में उठाते हैं। जैसे ही अपनी आगोश में उठाते हैं, ये बच्चा पहली दफा जब निगाह खोलता है तो किसी को नहीं देखता जमाल मोहम्मदी के अलावा। कौन कौन से एजाज की आप बात करेंगे? बाकी अफराद बशर की तरफ से तो नहीं है। इसलिए आप देखते हैं कि अल्लाह तबारक व तआला के काम बड़े अजीब हैं। अल्लाह लोगों के जमीरों को जगाता है, जहनों को झंझोड़ता है, सवाल उठाता है, फिर कहता है कि सोचो गौर करो। अबू तालिब माली तौर पर परेशान हाल है, कैद सारी होती है, बाकी सबके यहाँ सब कुछ है, हजरत अबू तालिब गुर्बत की वजह से परेशानी का शिकार है। उस परेशानी का शिकार खुद नबी करीम भी रहे, बाकी अइमा भी रहे, चूंकि ये ऐब नहीं है, ये आपका इम्तहान है, ये देखना मकसूद है कि आप गुर्बत में क्या करते हैं, अमारत में क्या करते हैं। बहुत सारे लोग, खुद कुरान की गवाही है, मुश्किल आती है फौरन अल्लाह की तरफ रुजू करते हैं, जब थोड़ी सी आसाइश मिलती है तो अल्लाह से दूर हो जाते हैं। इम्तहान है, और इस इम्तहान का सबसे बड़ा मजहर खुद अइमे अथार की जात है। वो अपनी अमली जिंदगी से बताते हैं कि अल्लाह का शुक्र कैसे अदा किया जाता है। कैद साली होती है, हजरत अबू तालिब माली हवाले से परेशान है, उनके बच्चों को उनके अपने भाई और भतीजे आपस में तकसीम कर लेते हैं, हम पालेंगे। नबी करीम जाते हैं, अली का इंतखाब करते हैं। उससे पहले मुअर्रखीन ने लिखा है, तबरी ने भी लिखा है, दूसरों ने भी लिखा है कि नबी करीम अक्सर अली को लाते थे, अपने साथ रखते थे, यहां तक के बच्चे थे, यहां तक के अली को नहलाते थे, अली को कपड़े पहनाते थे, अली को खाना खिलाते थे, अली को दूध पिलाते थे, उस तरह से करते थे जिस तरह से माँ अपने बच्चे के साथ करती है। जबकि नबी करीम मर्द थे, लेकिन इस तरह से अली का ख्याल रखते थे, और जब अपने घर लाए तो फिर हमेशा अपने साथ रखा, एक बिस्तर पे सीने से लगाकर सुलाते रहे। इसलिए अमीरुल मोमिनीन कहते हैं, मेरी निस्बत नबी करीम से नहजुल बलागा पढ़ी, नहजुल बलागा, अली फरमाते हैं कि मेरी निस्बत नबी करीम से ऐसे ही है जैसे ऊंटनी के बच्चे की निस्बत उसकी माँ से है। जहां जहां ऊंटनी जाएगी बच्चा साथ में जाएगा, जुदा नहीं होगा कभी भी। इसलिए अली फरमाते हैं कि जब पहली दफा वही नाजिल हुई तो मैं था, मैं देख रहा था, दुनिया का कोई फर्द बशर देख नहीं सकता था। यानी हत्ता वो गारे हिरा जो के इबादतगाह नबवी है, उस गारे हिरा में भी कोई फर्द बशर नबी करीम के साथ मौजूद नहीं था, अगर कोई था तो वो अली मुर्तजा थे। इसीलिए आप देखते हैं अली फख्र करते हैं, फख्र। आज नमाजों में हम सुस्तियां करते हैं, अपने मौला को भूल जाते हैं। अमीरुल मोमिनीन फरमाते हैं कि मेरा इफ्तिखार यह है कि दुनिया में नबी करीम हजरत मोहम्मद मुस्तफा से पहले उनके बाद मेरे अलावा किसी ने नमाज नहीं पढ़ी। पहले नमाजी नबी है, उसके बाद दूसरा नमाजी मैं हूं। यानी जब जमीन के ऊपर अल्लाह की बारगाह में अपनी पेशानी जमीन पर रखकर सजदे करने वाला कोई नहीं था, तो तब भी या नबी थे या अली थे। इस तरह से एक दूसरे के साथ संवाद दुनिया में प्रभु का अधिकार ये मकाम है। इस कैफियत में जब नबी अली से मुखातब होते हैं तो फरमाते हैं कि या अली अंत तरा मा अरा व तस्मा मा अस्मा, ए अली जो मैं देखता हूं वो तू भी देखता है, जो मैं सुनता हूं वो तू भी सुनता है। नबी की बातों को या नबी जो चीजें सुनते हैं उनको सुनने के लिए नबी वाली बसीरत चाहिए। आम फर्द ये काम नहीं कर सकता, रूह को उस मकाम पर पहुंचना चाहिए। अली पैदाइशी तौर पर अपनी खिलकत के एतबार से वो हस्ती है जो नबी के साथ रहे पहले दिन से। अब एक और रिवायत में ऐसा करता हूं और उसके बाद अपने गुफ्तगू इख्तिताम की तरफ ले जाता हूँ। ये वाली रिवायत जो है अहले सुन्नत के यहां भी है, हमारे यहां भी है, और हमारे यहाँ फलासफा ने इस रिवायत को और अंदाज में बयान किया है। अहले सुन्नत के अंदर सूफी मनीष जो उलमा है सूफिया, उन्होंने भी इस रिवायत को बयान किया है। रिवायत इस तरह से है, एक रिवायत आपने हमेशा सुनी है कि नबी करीम ने फरमाया कि अव्वल मा खलकल्लाहु नूरी, अल्लाह तबारक व तआला ने पहली चीज जो खल्क की वो मेरा नूर है। आपने सुना है, शिया और सुन्नी मुत्तफिक है इस हदीस पर। उसके बाद अगला जुमला क्या है, अगला जुमला यह है कि अना व अलीयुन मिन नूरिन वाहिद, मैं और अली एक ही नूर का दो हिस्से हैं। ये कब की बात हो रही है, ये तब की बात हो रही है जब कुछ भी नहीं था, अल्लाह के अलावा कुछ नहीं था। हत्ता ये जो लफ्ज है कुछ ये भी नहीं था, ना आसमान न जमीन न समंदर न फजाएं न चरन न परन न कोई और मखलूक, कुछ भी जब नहीं था और अल्लाह ने खल्क करने का इरादा किया तो पहली जो मखलूक खल्क की वो नूरे नबी है और दूसरी जो मखलूक खल्क की वो नूरे नबी से नूरे अली है। लंबी हो जाएगी बात और कहीं और निकल जाएगी, मफहूम मैंने आप तक पहुंचाना था वो पहुंचा दिया कि अली और नबी इस तरह से साथ हैं। इसलिए इसीलिए आप अमली जिंदगी में देखिए इस दावत ज़ुल-अशीरा में जहां पर नबूवत का ऐलान हो रहा है और तमाम अफराद बशर को, दूसरे लफ्जों में मक्का और कुरैश के उन मुशरिक सरदारों को जब दावत दी जा रही है तो वहां पर भी अगर नबी के साथ कोई खड़ा है तो वो अली मुर्तज़ा है। और उसके बाद बाकी अदवार में अगर आप देखें, मैं मौलाना मौलवी अब्दुल हक बाबा ए उर्दू जी को कहा जाता है, अक्सर उनकी ये बात मुझे बड़ी पसंद आती है जब मैं पढ़ता हूँ, कहते हैं कि जितना मैंने अहादीस का और पैगंबर सल्लल्लाहु अलैहि वसल्लम की तारीख का मुताला किया मैंने ये देखा और मुझे ताज्जुब भी हुआ कि नबी करीम को जहाँ जहाँ मौका मिला वहाँ पर उन्होंने वो मौका ज़ाया नहीं किया, किसी न किसी तरह से अली की फजीलतें बयान की ताकि लोगों को पता चले अली कौन है। वो ये जुमला वो कहते हैं कि लगता ऐसा है जैसे नबी मबूस अगर हुए थे तो अली के मकाम और मंजिल को बयान करने के लिए मबूस हुए थे। इस कैफियत के साथ अल्लाह के रसूल ने अली का हाथ थामा और अली को अपने साथ रखा और दुनिया के सामने अली को पेश किया कि अली कौन है। इसलिए दावत ज़ुल-अशीरा में फरमाया कि अली ने मेरी बात मानी है, मुझ पर ईमान का ऐलान किया है, लोगों सुन लो, अब जिस तरह से मैं नबी की हैसियत से वाजिबुल इत्तबा हूँ उसी तरह से अली मेरा वजीर, ये वजीर और वसी का लफ्ज़ उसी खुतबे का है जिसको
تبری نے نقل کیا ہے اور تبری سنی ہے، شیعہ نہیں ہے. کہ نبی کریم نے اس موقع پر جب ابی علی کے علاوہ کوئی مسلمان نہیں تھا تب یہ فرمایا کہ اس علی کی اتباع کرو جس طرح سے میری اتباع تم پر فرض ہے. سوال ہے محمد علی کو
اس علی کے گھرانے کے ساتھ مسلمانوں نے وہ سلوک کیا جس کی کسی کو توقع نہیں تھی اس علی کے گھرانے کے ساتھ. آج ہم علی کے اسی مظلوم گھرانے کی بارگاہ میں مصدرے کے لیے آئے ہیں. ہم اس عظیم علی کے دیکھیے ایک بچے کو آپ اگر تھپڑ مارتے ہیں تو دو منٹ بعد بچہ بھول جاتا ہے، دو منٹ بعد دوسرے بھی اس چیز کو محسوس نہیں کرتے. کیوں؟ اس لیے وہ چھوٹا ہے. لیکن ایک جوان کو تھپڑ مارے تو وہ ساری عمر نہیں بھولتا، اس لیے کہ وہ اپنے ہوش و حواس میں، اس کی ایک حیثیت ہے، اس کی ایک عزت ہے. لیکن جب آپ کسی جرنیل کو تھپڑ مار دیں فرض کریں، یا کسی وزیر اعظم کو تھپڑ مار دیں، یا کسی صدر کو تھپڑ مار دیں، آپ کو فوراً جیل جانا پڑتا ہے. تھپڑ وہی ہے جو اس بچے کو لگی، جو اس جوان کو لگی، جو اس وزیر کو لگی، لیکن افراد میں فرق ہے. جو بندہ جتنا بڑا ہوتا ہے آپ کا جرم اتنا بڑھ جاتا ہے. کربلا میں جو کچھ ہوا وہ کس کے ساتھ ہوا؟ کائنات کی روح کے ساتھ، کائنات کی روح کے ساتھ، ان عظیم ترین ہستیوں کے ساتھ جو باعث خلقت کائنات، جن کے فعل اور جن کے لیے کائنات کو خلق کیا گیا ہے. اس لیے یہ جرم بھی اتنا ہی بڑا ہے. چونکہ جرم بڑا ہے اس لیے اس کی سزا بھی بڑی ہے. چونکہ سزا بڑی ہے اس لیے اس جرم سے نفرت کرنے والوں کی جزا بھی بڑی ہے. مسئلے کو سمجھیں، موضوع کو سمجھیں کہ کیوں کہا جاتا ہے کہ حسین پر رونے کا ثواب حج کے ثواب کے برابر ہے، حسین کی زیارت کا ثواب 70 مقبول حجوں کے برابر ہے یا اس سے بھی زیادہ ہے. کیوں کہا جاتا ہے؟ کیوں ائمہ نے اتنا زور دیا کہ حسین کی زیارت کرو؟ جب پوچھا کہ یا رسول اللہ حسین کی زیارت کا ثواب کتنا ہے، کہا ایک حج، حج مقبول کے برابر، کہا ایک حج، فرمایا کہ نہیں 70 حج، جب کہا 70 حج، کہا نہیں 100 حج، جب کہا 100 حج تو شخص حیران ہوا، کہا 100 حج، کہا 1000 حج. وہاں پر جا کے پھر رک گیا. جب رک گیا تو امام نے فرمایا اگر تم پوچھنے چلے جاتے تو میں اس کا اجر بڑھاتا چلا جاتا. کیوں؟ اس لیے کہ حسین ہیں اتنے بڑے کہ ان کی زیارت وہ ہے جس کے نتیجے میں کعبہ آباد ہے. کعبہ اگر موحدین کی توحید کی علامت ہے تو اس علامت کے دفاع کا فریضہ حسین نے انجام دیا. کربلا کی آبادی میں حسین کے بچوں کا خون شامل ہے اور اسی خون نے کعبہ کو زندہ رکھا ہے. اس لیے اس کی قدر و قیمت بھی اسی حساب سے زیادہ ہے. لہذا جب ہم اہل بیت کے بچوں پر روتے ہیں تو اس رونے کو کہا جاتا ہے احادیث میں کہ یہ آنسو ضائع نہیں ہوتے، یہ آنسو جمع کیے جاتے ہیں. میں بعض بڑے بڑے علماء کو، مراجع تقریر کو، مشتہدین کو جانتا ہوں، ان کے وصیت نامے میں نے پڑھے، جن میں ایک آیت اللہ العظمیٰ نجفی مرشی ہے. جب انہوں نے اپنی وصیت کی، جس صبح کو ان کا انتقال ہوا، رات عشاء کی نماز میں نے ان کے پیچھے پڑھی، صبح فجر کی نماز کے بعد اعلان ہوا کہ ان کا انتقال ہوا ہے، اگلے دن ان کا وصیت نامہ سامنے آیا. جب وصیت نامہ سامنے آیا تو وصیت نامے میں ایک جملہ تھا جو دل کو آگ لگا دیتا ہے. انہوں نے کہا کہ میں نے 70 سال حسین پر گریہ کیا ہے اور وہ گریہ جس رومال سے خوش کیا ہے وہ رومال میں نے سنبھال کے رکھا ہے. جب مجھے دفنانا تو میں کفن کے اندر اس رومال کو ڈال دینا تاکہ میں حسین کی بارگاہ میں کہہ سکوں کہ مولا میں نے آپ پر آنسو بہائے ہیں، میں آپ کا ہوں. یہ آنسو اتنے قیمتی ہیں، یہ آنسو اتنے قیمتی ہیں. اسی لیے کہا جاتا ہے حسین پر ایک قطرے اشک بہانے کا اجر کتنا زیادہ ہے. آئیے ذرا زینب سلام اللہ علیہا کی بارگاہ میں پہنچا دیتے ہیں. क्योंकि अगर ज़ैनब न होती तो करबला का नाम रोशन कर जाता। करबला अगर आज हम तक पहुंची है, करबला का पैगाम हम तक पहुंचा है, करबला की रूह हम तक पहुंची है, तो इसलिए कि ज़ैनब ने करबला को जिंदा रखा है। किसी शायर ने कहा था कि करबला दर करबला मी मर्द अगर ज़ैनब न बूद। करबला को 10 आशूरा 10 मुहर्रम में आशूर के दिन करबला ही में मौत आ जाती अगर ज़ैनब न होती। ज़ैनब ने करबला को जिंदा रखा। ये ज़ैनब हुसैन की महबूबा भी है और हुसैन उनके महबूब भी है। कोई माँ अपने बच्चे के मुकाबले में किसी से मोहब्बत नहीं करती, लेकिन ये वो अजीम तरीन खातून है जिनको अपने बच्चों से बहुत ज्यादा अपने मौला और अपने भाई हुसैन से मोहब्बत। लिहाजा जब आशूर की शब हुई है, आशूर की शब ज़ैनब सलामुल्लाह अलैहा ने अपने दोनों बच्चों ओन और मोहम्मद को करीब किया, उनको तैयार किया, उनके कान में बार बार कहती रही, बच्चों तुम्हारे वालिद तो अपनी बीनाई के जाया होने की वजह से नहीं आ सके, लेकिन उनकी जगह तुम आए हो तो कहीं ऐसा ना हो कि कल मामू की बारगाह में मुझे शर्मिंदगी उठानी पड़े, ऐसा ना हो कि तुम कोई अपनी कोई कमजोरी दिखाओ जिसकी वजह से ज़ैनब का सर झुक जाए। यूं सारी रात तुम बच्चों को तैयार करती रही है, अपने बच्चों को, दोनों बच्चों को, कि बच्चों तुमने मेरे भाई हुसैन पर कुर्बान हो रहा है और मैदान में बताना है कि तुम किसके बेटे हो। अगला दिन जब तैयार होते हैं सब और असाब के बाद अहलुल बैत के बच्चों और जवानों की बारी आती है, तो एक मुल्क आता है जब ये दो बच्चे सर झुकाए आते हैं मौला की बारगाह में, मामू जान अब हमें भी इजाजत दीजिए। अब जरा सोचिए हुसैन बिन अली के मुकाबले में, उनके बराबर में ये दो बच्चे हैं जो उनकी बहन की निशानियां हैं, मासूम बच्चे हैं, किस जिगर के साथ इन बच्चों को इजाजत दें। रोकते हैं बच्चे की इसरार करते हैं, आप रोकते हैं बच्चे की इसरार करते हैं, एक बात जब बच्चे बेहद इसरार करते हैं फरमाते हैं कि बच्चों जाओ पहले अपनी वालिदा ज़ैनब से इजाजत दे लो। जब ये कहते हैं तो ये बच्चे क्या जवाब देते हैं, बोला सारी रात हमारी माँ ज़ैनब ही तो हमें तैयार करती रही है और अभी आपकी बारगाह में भी हमारी वालिदा ने हमें भेजा है, वही तो चाहती है कि हम अपनी जानें आप पर कुर्बान करें। जब ये मंजर देखते हैं इजाजत दे देते हैं। ये बच्चे मैदान में जब आते हैं, जब रजस पढ़ते हैं, अपना तारुफ पेश करते हैं कि हम कौन हैं, तो कहते हैं लोगों सुनो हमारी रगू में हैदरे करार का खून है, हमारी रगू में जाफरे तैयार का खून है, हमारी रगू में उस शख्स का खून है जिसने जंग में अपने बाजू कटाए, अल्लाह ने बहिश्त में उसको पर अता किए, वो जहां चाहता है परवाज करके जाता है। आओ हमसे लड़ो, हम आए हैं तुमसे लड़ने और अपने मौला का दिफा करने। ये रजस पढ़ते हैं, लश्कर से साथ मुठभेड़ होती है, कई अशिया को फिनार करते हैं और उसके बाद एक वक्त ऐसा आता है जब घोड़ों से ये बच्चे जमीन पर गिरते हैं, तो उस वक्त अब माँ को नहीं पुकारते, मामों को पुकारते हैं, बोला अब आइए हमारे सराने, हम जा रहे हैं अपने जद की वारदात में। हुसैन आते हैं, हुसैन सराने पहुंचते हैं। ये अजीब बात है कि जब भी अहलुल बैत का कोई जवान जमीन पर गिरा है, तारीख में लिखा है कि ज़ैनब सलामुल्लाह अलैहा भी पहुंची है सराहाने, अगर कहीं पर नहीं पहुंची तो टीले के ऊपर खड़े होकर वो देखती रही और हौसला अफजाई करती रही। पहला मकाम वहां है जहां पर ज़ैनब के अपने बच्चे जमीन पर गिरे लेकिन ज़ैनब खेमे से बाहर नहीं निकले। ज़ैनब क्यों ही निकली, पता है अगर मैं निकलती हूँ तो मेरे भाई को मेरी तरफ देखते हुए शर्मिंदगी होगी कि बहन के बच्चे उस पर कुर्बान हो गए, भाई की आंखों में नदामत नहीं देख सकती। इन बच्चों को हुसैन इब्न अली अपने साथ जब वापस खेमे में लेकर जाना चाहते हैं तो अब मुस्तरिब हैं कैसे लेकर जाएं और कैसे सामना करें ज़ैनब का। लेकिन ज़ैनब का हौसला देखिए, बच्चे शहीद हो चुके, सर कट चुके, लेकिन न लब पर कोई जुमला है, न आंखों में कोई आंसू है और न ही इजहार है कि मेरे बच्चे लुट गए। अजीब मंजर इसके बाद है, बड़ा अजीब गरीब मंजर है। जब काफिले
شہداء کے بعد اسیروں کا قافلہ کوفہ و شام سے ہوتے ہوتے زندان میں گیا, اور زندان میں ایک عرصہ گزارنے کے بعد, ان سختیوں کے بعد, ان ابتلاءات کے بعد, ایک وقت آیا جب پوچھا گیا کہ آپ کی کوئی خواہش ہے, تو زینب سلام اللہ علیہا نے ایک جملہ کہا. وہ کیا کہا؟ کہ ہمارا بڑا جی چاہتا ہے کہ اپنے شہداء کے سروں کو اپنی آغوش میں اٹھا کر کچھ دیر روئے اور فرش عزا بچھائے, اگر ہو سکے تو ہمارے شہداء کے سروں کو واپس کر دو. جب یہ مطالبہ ہوا, امام زینب العابدین نے مطالبہ منتقل کیا ان تک, انہوں نے اس کو تسلیم کر لیا, شہداء کے سر لائے گئے. تاریخ یہ کہتی ہے, بعض بزرگ علماء نے یہ کہا ہے, کہتے ہیں کہ ایک ایک کر کے سر اندر آتے رہے. جب سر اندر آتے رہے تو جس جس سر کا جو جو وارث تھا وہ تڑپ کر آگے بڑھتا تھا, چونکہ ظاہر ہے خواتین ہی تھی, تو یہ خواتین ایک ایک کر کے آگے بڑھتی تھیں اور اپنے اس شہید کے سر کو اپنی آغوش میں لے کر سینے سے لگاتی تھیں اور واہ حسینہ کہہ کر اشک بہاتی تھیں. عباس کا سر اسی طرح سے آیا, عباس کی زوجہ نے اٹھایا, علی اکبر کا سر آیا, ان کی والدہ نے اٹھایا, علی اصغر کا سر اٹھایا, آیا, ان کی والدہ نے اٹھایا. تاریخ کہتی ہے, علماء کہتے ہیں کہ ایک دفعہ دو سر ایک ساتھ اندر داخل ہوئے. جب یہ دو سر اندر داخل ہوئے تو دیکھا کوئی نہیں اٹھ رہا ان سروں کو اپنی آغوش میں لینے کے لیے. لانے والے پریشان, کہنے لگے کہ کیا اس ان سروں کا کوئی وارث نہیں ہے؟ جواب ملا, ان سروں کا وارث زینب سلام اللہ علیہا ہے, اس لیے کہ یہ بچے زینب کے بچے ہیں, لیکن زینب کو اپنے بچوں کے نہیں اپنے مولا حسین کے سر کا انتظار ہے. انا لله و انا الیہ راجعون. اللهم صل علی محمد و آل محمد.